सिरात-ए-मुस्तकीम क्या है वो अगर हम लोगों ने अपना लिया माशरा दुरुस्त हो जाए मामला ठीक हो जाए अखलाकियात अच्छे हो जाए अकीदे दुरुस्त होंगे मतलब अकीदे दुरुस्त होंगे तो इबादतें भी दुरुस्त हो जाए इसका मतलब ये है कि पूरी जिंदगी का सुधार सीधे रास्ते पर तैयार करना है वो सीधा रास्ता क्या है उसके लिए हर आदमी ने ये समझ रखा है कि मैं जिस रास्ते पर चल रहा हूँ वो सीधा रास्ता है उसके नतीजे में जितने आदमी हो गए उतने रास्ते बन गए और हर शख्स मेरा रास्ता सीधा रास्ता है और उस सूरत हाल की मुद्दा को मेरे सभी पर पुराने बात में अल्लाह बाद में बुलाया तो लोग इसमें इमारत बड़े हो हर गुरु जो उसके पास है उससे मदन है कुछ जो मैं ठीक हूँ जाहिर है कि ऐसी सूरत में इंसानी जिंदगी का रुख सही रहे सारे लोगों के हालात ठीक रहे ये बहुत मुश्किल है हर शख्स अपने रास्ते को सीधा रास्ता बताए हर शख्स अपने अमल को सही अमल समझे इसलिए जरूरत है इस बात की कि हम अपने तौर पर किसी बात को तय करने के बजाय अपने पैदा करने वाले परवरदिगार आलम से पूछे तो मौला जो रास्ता आपको पसंद है वो कौन सा जिस रास्ते की हम दुआ करते हैं हर नमाज में हर नमाज में हर रकात में मुस्तकीम हमको सीधा रास्ता दिखला या हमको सीधा रास्ते पर चला वो सीधा रास्ता कौन सा रास्ता नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया बल्कि मिसाल देकर समझाया कि आपने सीधी लकीर खींची और दाएं जानेब में कुछ टेढ़ी तिरछी लकीरें खींची बाएं जानेब में कुछ तिरछी लकीरें खींची और फिर यो इरशाद फरमाया कि ये जो रास्ता है ये सीधा रास्ता है और इधर इधर जो निकले हुए रास्ते है ये टेढ़े रास्ते हैं की शायद में ये बताया गया है कि आप नबी सल्लल्लाहु अलैहि वसल्लम ये फरमा दीजिए कि ये मेरा सीधा रास्ता है और आप सोच रहे होंगे कि ये से मुराद कौन सा रास्ता वरना आजा सिराती मुस्तकीम ये है मेरा सीधा रास्ता जाहिर है कि यहाँ ये से क्या मुराद है ये आपको मालूम है और भी लोग जानते हैं आजा इसमें इशारा है इसमें इशारे का एक इशारा मिले होता है जिसकी तरफ इशारा किया जाता है जिसकी तरफ इशारा किया जा रहा है जाहिर है कि कोई चीज मौजूद होती है तो उसकी तरफ इशारा किया जाता है अल्लाह पाक ने इस ढूंढने से पहले कुछ आयात में कुछ अहकाम दिए वो अहकाम के मजमूए को बयान करने के बाद फरमाया वअन्ना हाज़ा सिराती ये है मेरा सीधा रास्ता हमको मजमुआ क्या है हिदायत का कभी आवाज कैसे जा रही कभी बलन हमारा इंचार्ज आवाज का कहाँ गया ये भी सीधा रास्ता नहीं कभी सीधा चल रहा है कभी बलन दोस्तों अल्लाह पाक ने इरशाद फरमाया कुल तआलू अद्लु मा हर्रम रब्बुकुम अलैकुम अल्ला तुशरिकू बिही शैया ए हबीब सल्लल्लाहु अलैहि वसल्लम आप फरमा दीजिए कि आओ मैं तुम्हारे सामने सुनाता हूँ बातों को अल्लाह ने तुम पर नाराज अल्लाह ने तुम पर रोही فرمایا سب سے پہلی چیز اللہ تشریک بھی شیئا, اللہ کے ساتھ کسی کو شریک مت کہو. پہلے آپ میری سنیں, اس کے بعد میں اس فہرست میں سے ایک دو چیزوں کا ذکر کروں. طلبا ہیں, طالبات ہیں, ان کو تو سننا ایسا چاہیے تو محفوظ بھی رکھے. یہ عام طور پر طلبا جو سچے طالب علم ہوتے ہیں وہ سنائی جانے والی باتوں کو محفوظ بھی کرتے رہتے ہیں, اس لیے کہ محفوظ کر لینے سے چیز اپنے پاس مستقل رہنے لگی. علیم سید کتاب القید, علم شکار ہے اور لکھ لینا اس کو قید کر لینا, محفوظ کر لینا. تو بچے بچیوں کو تو یاد رکھنا چاہیے اس قسم کی بات. زیادہ اچھا تو یہ ہے کہ سینے میں لکھ لیں, دل پہ لکھ لیں, یہ زیادہ اچھا ہے. لیکن آج کل حافظہ بہت کمزور ہو گیا اور دل کی تکلیف صاف نہیں ہے, اس کے نتیجے میں صاف لکھا جا رہا. کم از کم تھوڑا دل میں لکھ لو, تھوڑا بائیں لکھ لو, دونوں بنا کے صحیح کر لو تو اچھا ہے. سلیٹ صاف رہی صحیح لکھا جاتا, سلیٹ صاف نہیں ہے آج کل, لکیرہ مار مار کے بنیا بگاڑ دی. اب تو لکھے تو صاف لکھا بھی نہیں جا رہا. اب وہ تختی اگر دھلا لینا ہے تو پھر ہو رہا ہے جانا دکان میں آگے دونوں کے صاف کر لیتے. دل کی تختی بھی صاف کرنا چاہیے. وہ صاف کرنے کے لیے بہرحال کچھ جگہیں ہیں وہاں پہنچ کے دل صاف کرنے کی کوشش کر رہا ہوں. بہرحال یہ کہ لکھنا چاہیے تو پہلی چیز ہے فرمایا اللہ تشریکو بھی شیئا, اللہ کے ساتھ کسی چیز کو شریک مت کرنا. دوسری چیز ہے وبل والدین احسانا, ماں باپ کے ساتھ اچھا سلوک کرو. ولا تقتلوا اولادکم من املاق, تنگی کے خوف سے اپنی اولاد کو قتل مت کرو. کہے کو نحن نرزقہم وإیاکم, ان کو روزی دینے کا کام بھی ہم ہی کرتے ہیں, ان کو روزی دینے کا کام بھی ہم ہی کرتے ہیں. پریشانی کب ہوتی ہے اس وقت میں ہوتی ہے جبکہ ہم یہ سمجھتے ہیں کہ اپنی روزی میں اپنے انتظام سے کرتا ہوں, میں خود فراہم کر لیتا ہوں اور بچوں کی بھی ذمہ داری میرے ہی اوپر ہے کہ میں ان کی روزی روٹی کا انتظام کرتا ہوں. اللہ تعالیٰ فرماتے ہیں نہیں جناب, تمہاری روزی کا انتظام بھی اللہ ہی کرتے ہیں. ہم لوگوں کو الگ طرح نہیں ہوگی, میں اس کا مقابلہ ہوں, اپنا مقابلہ ہوں, پلنے والا بھی نہیں پالتا ہے, پلنے والا پالتا ہوتا نہیں ہے. بلکہ بعض لوگوں کو جو کبھی کبھی غلط فہمی ہو جاتی, جنہوں میرے اوپر بوجھ, جنہوں میرے اوپر بوجھ. اما بابا بچوں کے واسطے, بچے جب کمانا شروع کر سمجھتے اما بوجھ, بابا بوجھ, دادا بوجھ, دادی بوجھ, نانا نانی گرا, گھر میں کوئی کمزور ہے, ضعیف ہے, بچیاں ہیں, معذور ہیں, اپنے سر سر میرے حق میں بوجھ کر گئے, ایسا سمجھتے ہیں. قربان ہو نبی رحمت صلی اللہ علیہ وسلم پر نور ارشاد فرمایا انتم ترجعون لضعفائکم, تم کو تو دیا جا رہا ہے وہ تمہارے کمزوروں کی برکت سے دیا. ہم یہ سمجھ رہے ہیں کہ ہم اسے پال رہے ہیں, حقیقت یہ کہ اس کی وجہ سے ہمارے کو مل رہا ہے. وہ اللہ کے پاس قابل رحم ہوتا ہے, جو ہمارے پاس میں اس کی برکت سے ہم دل بن جائے. خود نہ سمجھنا کبھی گھر کے بڑے بوڑھوں بہت بڑی نعمت, گھر کے بڑے بوڑھے بہت بڑی نعمت ہے. جب سے اس کی قدر نکل گئی, غریب ہوں, کمزور ہوں, افاہج ہوں, لاغر ہوں, بے قسم ہوں, بے سہارا لوگوں کے واسطے جگہیں بنا دی گئی. ہاں لیا نہیں سو سکتے, خدمت تو کرنا نہیں ہو سکتا, البتہ کچھ خرچہ لینا ہے تو دے دیں گے, مگر لیا کے وہاں چھوڑ دیں. عمر رسیدہ لوگوں کے واسطے جگہیں بنا دی گئی ہے, اپنے حیدرآباد میں بھی ہیں لوگوں کے مقامات. आगे रहना है ये बात भी है। इतना लेटर लग रहे एक ने अपनी माँ को अपनी पीठ के ऊपर उठा कर बैतुल्लाह का तवाफ कराया। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया कि क्या मैंने अपने वाले का कहाँ पैदा कर दिया। आपने फरमाया कि तुम्हारे पैदाइश के वक्त में उनको जो तकलीफ पहुंची थी उस तकलीफ की वजह से जो आहें निकली थी उनमें से एक आपका भी हाथ पता नहीं हो सकता। आपने जो तालीम दी वो दाइश बहुत बड़ी नेमत है मान लो घर के बड़े बूढ़े तो बहुत मत समझना। इसीलिए फरमाया कि ये तो इतनी बड़ी चीज है कि अपने लिए जन्नत की कमाई का सामान है, जरिया है जन्नत की कमाई। सोना जो है वो 31,000 रुपए तोला हो जाए, जो ये 4-5 हजार रुपए उतर गया उसके 24-25-26 तक आ गया वो हुजूम था। सुना है दुकानों पर ये कुछ मत पूछ, सुना है इस बात से बोलना पड़ा कि आपने ये लग लिया। इस दर्जे बड़ा इस दर्जे बड़ा कि एक सोने के रियाज के ताजिर ने हमको बताया तो उसने कहा कि साहब ये जो सोने में गिरावट आ रही थी उसकी कीमत में जो कमी हो रही थी मजीद कमी होनी थी लेकिन लोगों का रश इस दर्जे बढ़ गया, सोने की मांग इस दर्जे ज्यादा हो गई और मजमा दुकानों पर ऐसा टूट पड़ा कि फिर उन लोगों ने हिम्मत बढ़ा दी वरना और उतरना चाहिए। हर चंद वर्षों में ऐसा होता है। वो कहते थे जो मकदार में उतरना चाहिए था वो आहिस्ता आहिस्ता उतारा जा रहा था लेकिन ये लोगों की मांग ने उसको उतरने से रोक दिया। बताना ये है कि साहब ये 4-5 हजार रुपयों की कमी की बुनियाद पर उसको हासिल करने के लिए हर मालदार मुतवस्सित और गरीब तबका मुतवज्जे हो गया और इस मौके को उसने गनीमत जाना। हमारी ये जो नसीहत है इसी नसीहत को पेश नजर रखकर ये अर्ज कर रहा हूँ कि अगर किसी शख्स को सोना कम कीमत में मिलने का चांस मिल जाता है तो उससे भरपूर फायदा उठाता है। अगर किसी शख्स को जन्नत के कमाने का चांस मिला हुआ हो जैसे आपने सुना है कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने बद्दुआ दी ऐसे शख्स को कि वो शख्स हलाक बर्बाद हो जाए जिसको माँ बाप या उनमें से कोई एक मिले और वो अपने लिए जन्नत बाजी न करा ले। इसका मतलब ये हुआ कि माँ बाप जन्नत के हुसूल का एक अजीम शान जरिया जिसको मिले बहुत बड़ी नेमत है, बहुत बड़ी नेमत दी थी मकाम दिया। जो माँ बाप है उनके ऊपर भी बड़ी जिम्मेदारी है। जब अल्लाह ताला ने उनको ये मकाम दिया है तो उनके ऊपर जो जिम्मेदारियां हैं उसको उन्हें भी ये मनूद रखना चाहिए। अल्लाह सही था हमारे फारूक रज़ियल्लाहु अन्हु के पास में एक शख्स आया और आकर उसने अपने बेटे के बारे में शिकायत की ये मेरा कहा नहीं मानता, मेरी नाफरमानी करता है, मेरा हाथ पता नहीं करता। आपने उस लड़के को बुलाया और डांटा और कहा कि क्या करते हो तुम अपने बाप के साथ में। उसने सुन लिया, सुनने के बाद माँ बाप का मेरे ऊपर क्या हक है आपने बयान करवाया, माँ बाप का औलाद के ऊपर भी कोई हक है कि नहीं है, औलाद के सिलसिले में माँ बाप के ऊपर भी कोई हक है कि नहीं है, क्यों नहीं उनके ऊपर भी है। कहा कि वो क्या है जरा वो भी बयान करवा दी। औलाद के वास्ते सबसे पहले तो अपनी बीवी बनाने के लिए मुनासिब नेक लड़की औरत का इंतखाब करो, तो पहला आपके औलाद सियासी फरमाए। दूसरे कि जब अल्लाह औलाद देते तो नाम अच्छा रखना, और तीसरे ये कि जब बच्चा सिखाने के लायक हो जाए तो उसकी अच्छी तालीम उसकी अच्छी तरबियत करनी। बस ये सुनते ही उस लड़के ने कहा कि अमीर उल्मोमिनीन उन्होंने इन तीनों में से एक का भी अदा नहीं किया। औरत का इंतखाब किया तो नामुनासिब औरत का इंतखाब किया, उसकी हालत उसने बयान की, मैं आपको नहीं सुना रहा हूँ। ना मेरा नाम रखा तो उस नाम का जो माना आते हैं वो सियाह फॉर्म के आते हैं, नाम भी अच्छा नहीं लगता। اور جہاں تک تعلیم و تربیت کا تعلق ہے تو انہوں نے کوئی سی بھی تعلیم و تربیت مجھے دی ہی نہیں. جب حضرت امیر المومنین اس باپ کی طرف متوجہ ہوئے اور یوں فرمایا کہ تم نے اپنے ساتھ غلط سلوک کو اپنے طور پر گویا خود سے ہی تم نے منتخب کر لیا. یہ جس صورتحال کا تم کو سامنا ہے تمہاری اپنی کوتاہیوں کا یہ نتیجہ کہ تم نے حق ہی ادا نہیں کیا. تو ماں باپ کی بڑی ذمہ داری ہے لیکن اس آیت میں ماں باپ کے ساتھ میں حسن سلوک کرنے کا کیونکہ حکم دیا گیا ہے اور ہمارے سننے والوں میں زیادہ تر بچے بچیاں ہی ہیں اس لیے ہم اس پر زیادہ زور دے. دوسری جو چیز ہے ماں باپ کے ساتھ حسن سلوک کرنا. تیسری چیز ہے اولاد کو کنگھی کے خوف سے مت قتل کرنا. یہ تو اللہ کے دینے سے آتی ہے, فراقی اللہ کے دینے سے آتی ہے. ہم پالنے والے نہیں ہیں, پالنے والے تو اللہ تعالیٰ. قرآن پاک کی سب سے پہلی سورت, سب سے پہلی آیت, سب سے پہلی رکعت میں, سب سے پہلے مرحلے میں پڑھی جاتی ہے, اس میں اللہ رب العالمین ہونے ہی کا تذکرہ ہے کہ سب کے پالنے والے ہوں. چوتھا حکم دیا, کیا بتایا جانا صراط مستقیم کیا ہے. وَلَا تَقْرَبُوا الْفَوَاحِشَ مَا ظَهَرَ مِنْهَا وَمَا بَطَنَ ظَاهِرِ بَاطِنِ. بے حیائی کی جتنی چیزیں ہیں ان کے قریب بھی مت جانو. وَلَا تَقْتُلُوا النَّفْسَ الَّتِي حَرَّمَ اللَّهُ إِلَّا بِالْحَقِّ. کسی کو ناحق قتل مت کرو. ذَلِكُمْ وَصَّاكُمْ بِهِ لَعَلَّكُمْ تَعْقِلُونَ. اللہ کی یہ تاکید ہے سمجھو. اچھا آگے ارشاد ہے والا تقرب مال یتیم, یتیم کے مال کے پاس مت کرے. الا بالذی یا سب میں بہتر استعمال ہو سکتا ہے. آگے کیا ہے اور کہیں نہ بلکہ سر نہ بالکش پورا پورا معاملہ صاف ستھرے رکھو, لین دین صحیح ہو, کاروبار ٹھیک ہو. ویزا پل تم فاضی لو بات کہو عدل کی, انصاف کی, حق کی, سچ کی بات. ولو کان ذا قربا, اگر رشتے دار سے متعلق معاملہ انہوں نے اگر حق دوسرے کا ہے تو یہ دوسرے کا حق ہے. ایک طرف بیٹا ہے, ایک طرف اجنبی ہے, دونوں کے معاملات میں گڑبڑ ہوگی. تصویر کے واسطے کوئی بڑے آدمی کو ڈھونڈنے کے واسطے آئے, دیکھا کہ بڑا آدمی باپ بھی ملا, باپ نے صورتحال تفصیل سے دریافت کی, معلوم یہ ہوا کہ حق تو اجنبی کا ہے اور جو ناحق دعوے دار ہے وہ میرا بیٹا ہے. عدل کی انصاف کی بات یہ ہے کہ جس کا حق ہے اس کے بارے میں بیان کر دو کہ وہ بڑا ہے. بیٹا ہونے کی وجہ سے حمایت مت کرنا, ایسے کو کہتے ہیں اسبیت جاہلیہ, حمایت جاہلیہ ہے, اس کی بڑی کمی ہے. اپنا ہے بس کافی ہے, حق ہے نہ حق ہے, صحیح ہے غلط ہے, جائز ہے نہ جائز ہے, اس کی بیٹھنے کی ضرورت نہیں جائز ہے. تو ایسا کہیں گے بڑے جان بوجھ کے کیا بولیں گے خاندان والے, اپنے خلاف اپنے کے خلاف بول دیا. خاندان کے دانے کے چکر میں رحمان کو بھول گیا. وبعهد الله اوفوا, اللہ کا جو عہد ہے اسے پورا کرو. اتنی چیزیں ہوں گی یاد ہوگی, شرک مت کرو, ماں باپ کے ساتھ اچھا سلوک کرو, اور آپ کو تنگی کی وجہ سے تنگی کے خوف سے قتل مت کرو, یہ حیائی کے کاموں کے قریب بھی مت جاؤ, ظاہری میں حیائی کے کاموں کے بعد ہی نہیں, کسی کو لاحق قتل مت کرو, مال یتیم کے قریب مت پھٹکو, آپ طور برابر کرو, اللہ کا ہے پورا. آپ آٹھ چیزیں ہوں گی, ان سب کو بیان کیا اللہ تعالیٰ نے. ذالکم وصاکم بھی لعلکم تذکرون. اس کے بعد ارشاد ہے وان هذا صراطی مستقیما فاتبعوه, یہ ہے میرا سیدھا راستہ, صراط مستقیم پر آنے والے لوگوں کو تو یہ صراط مستقیم ملنا نہیں ملنا. یہ سیدھا راستہ ہے شرک کے علاوہ, کیا کہتے ہیں, توحید کے علاوہ شرک, یہ ٹیڑھا راستہ. ماں باپ کے ساتھ اس نے سلوک چھوڑ کر برا سلوک, یہ ٹیڑھا راستہ ہے. اولاد کو تنگی سے مار ڈالنا, ٹیڑھا راستہ ہے. فواہش اور منکرات کا انتخاب کرنا, ٹیڑھا راستہ ہے. غریب ہو, ضعیف ہو, کمزور ہو, ماتحتوں کے مالوں کو کھا جانا, ٹیڑھا راستہ ہے. آپ تول میں کمی, کاروبار میں اونچ نیچ, بے اعتداری, غیر آزادی, جائز ناجائز کو بلا احترام رکھ دینا, یہ ٹیڑھا راستہ ہے. غلط بات کہنا, ٹیڑھا راستہ ہے. عیب پورا نہ کرنا, یہ ٹیڑھا راستہ ہے. نو چیزیں ہوں گی. اب ان نو چیزوں میں سے کون کون سی چیزیں زیادہ ہم لوگ اختیار کیے ہوئے ہیں, زیادہ ٹیڑھا راستہ کون سا پکڑے ہوئے ہیں, ذرا اس پہ بولنا چاہیے. کون سا پکڑے ہوئے ہیں بولنا مشکل ہے. تم پوچھے تو بولیں گے میں تو بولا بھی ٹیڑھا راستہ پکڑا ہوا ہے. بڑوں کے ساتھ سلوک اچھا نہیں, عام طور پر شکایت. فواہش منکرات کے قریب مت جاؤ, یہ ٹیڑھے راستے کو تو بہت پکڑے ہوئے ایسا دکھ رہا. بچے, بڑے, بچیاں, یہ ہے کہ جتنے کام آئے, گانا سننا آیا والا کام ہے کہ بے آیا ہی کا جو ہے موبائلوں میں جتوں کے گانے ہیں نا, وہ نکلے تو ٹیڑھا راستہ ہی رہنے چھوڑے سمجھے. ایک اس کا ہے کام موبائلوں میں جس جس کے گانے ہیں, پھر اس میں بھی پاور الگ الگ ہے. ایک ایک حساب سم خرید ہے, اس میں ایک گانا بڑا ہوا, دوسرے ایک انہیں آفر دیا 7 روپے دیا تو بڑا میں گانا بڑھتا ہوں, یہ اس سے آگے جو معیار ہے. اور کوئی تو ایسا ہوتا ہے کہ وہ کئی ایک بند کے رکھا تھا, اور ہر تھوڑے دن کو ایک ایک ٹون الگ الگ رکھتا, تو اس سے آگے کا معیار ہے ٹیڑھے راستے. تو جتنوں کے پاس موبائل ہے, بچوں کے پاس, بچیوں کے پاس, مردوں کے پاس, عورتوں کے پاس, اس میں سے گانا نکل جانا, بے حیائی والا جو حصہ ہے اس کے بہت سے ایٹموں میں سے ایک ایٹم نکلا سمجھو. جتنوں کے گھروں میں, موبائلوں میں, لیپ ٹاپس میں, تصاویر کی صورت میں, البمس میں, جتنے نامحرموں کی تصویریں ہیں, وہ بھی جو محرم کی تصویریں ہیں وہ بھی یہ سب کے سب بے حیائی کی کام آ جائے. وہ شریعت میں منع ہے. مفتی شفیع صاحب رحمتہ اللہ نے کہا کہ شریعت کا ہر منکر اس میں داخل ہے. نامحرم کی تصویر موبائل میں نہیں رہنا, گھر کے گھروں میں رکھے سنے رہنا, لگا کے رکھے سنے رہنا, خرید خرید کے لا کے, انٹرنیٹ ہے, ٹیلی ویژن ہے, بول کے دیکھنا بھی نہیں ہو, مطلب وہی بے حیائی کے کاموں کے قریب مت جاؤ. بول کے قریب جانے کا مطلب نہیں ہے اس کو پڑے ہو, اوڑھنا بچھوڑنا بنا لیا, چین نہیں آ رہا اس کے بغیر. ایک صاحب کے گانے کے شوقوں کا تو یہ عالم تھا. وہ زمانے میں جب کہ ان کا بچے کو ہم نے دیکھا کہ 16-17 سال کا ہو گیا, ان کا بیٹا 16-17 سال کا ہو گیا, ان کے بارے میں اتنا ملی کے ساتھ جب تک کہ ان کے سر کے پاس میں ریڈیو رکھ کے وہ گانا نہیں چلا ان کو نیند نہیں آتی. چھوٹے بچوں کو سنانے بات سے ہمارا لوہیا دیتے نا, یہ بچپن والے کی لوہی تھی, وہ بچپن کی لوہی تھی, یہ بچپن کی لوہی. گانا سننے بڑے نیند نہیں آتا, فلموں کا دیکھنا بے حیائی, نامحرم عورتوں کی طرف دیکھنا بے حیائی ہے, نامحرم مردوں کی طرف دیکھنا بے حیائی ہے. عورتوں کا فارمولا بھی بڑا عجیب ہے, مرد بھی نہ دیکھنا عورتوں کو, یہ تو ٹھیک ہے, عورتیں دیکھنے میں کوئی حرج نہیں ہوتا. अल्लाह ताला दोनों को मना किया है, मर्द देखे ना औरत देखे, जिनसी जज्बात की तकमील में शरीयत की खिलाफ तौर तरीकों में अख्तियार करना जो है नफसानी ख्वाहिशात की तकमील में हराम रास्तों के जरिए से नफसानी ख्वाहिशात की तकमील में है غیر فطری طریقوں سے اپنے جنسی جذبات کی تسکین یہ بے حیائی ہے. یہ غیر فطری طریقے بس اتنا ہی بول سکتا ہوں ایسے آگے. اور آج کل دلوں کی پراگندگی، افکار کی گندگی، اندروں کی بے چینی بے اطمینانی اس کی وجہ یہی خیالات گندے اور منتشر ہو گئے، دل ناپاک خراب جذبات سے بھرپور ہو گئے، اس کے نتیجے میں دل کا چین سکون ہو رہا ہے. اور جہاں تک تنگی کے خوف سے اولاد کو قتل مت کرو کا حکم ہے، ایام جاہلیت میں بچیوں کو زندہ دفن کر دیا جاتا تھا، لیکن اس کی وجوہات بیان کرتے ہوئے ایک بات یہ بھی بیان کی گئی تھی کہ بچی کا ہونا حال سمجھا جاتا تھا. ہمارے اس زمانے میں خاص طور سے وہی وجہ زیادہ ہے جس کا تذکرہ قرآن پاک میں کیا جاتا ہے. اللہ پاک نے فرمایا تنگی کے خوف سے مت قتل کرو. اب حکومت نے یہ کہا کہ صاحب اگر اولاد زیادہ ہوگی تو تم کو زندگی راحت والی گزارنا مشکل ہو جائے گا، خرچے کہاں سے رہیں گے، مسائل بہت زیادہ ہو جائیں گے، اولاد زیادہ ہوگی تو تمہارے لیے دشواریاں ہوں گی، ان کو اچھا کھلا نہیں سکتے، اچھا پلا نہیں سکتے، اچھا پہنا نہیں سکتے، اچھا بڑھا نہیں سکتے. تو گویا اس زمانے میں حکومت نے قرآن پاک کی الگ رب نے یہ قانون نافذ کیا ہے کہ صاحب تنگی کا اندیشہ ہے، اس کی بنا پر اولاد کو پیدا ہونے پر. نتیجے میں لوگوں نے اسی مہم پر عمل کرنا شروع کر دیا، دو تین پر بس، اور جو لوگ نہیں سنتے ان کو مجبور کرنے کے بعد دوسرے طور طریقے لوگوں نے نکالے کہ صاحب ضرورت ہو کہ نہ وہ آپریشن سے کروں، تو پہلا آپریشن سے ہو گیا تو دوسرا تیسرا آپریشن سے ہی ہوں گا، چوتھا تو نہیں ہوں گا. گویا اس طریقے سے منصوبے پہ عمل کرنے کے واسطے ایک مستقل نظام بنا ہے. بلکہ ہم نے تو یہاں تک سنا ہے کہ اب تو یہ بات کہہ دی گئی ہے کہ 70% لیوریوں کا آپریشن سے ہونا ضروری ہے، نہیں تو لیسن نہیں ملتا. اب آپ کو ضرورت ہو یا نہ ہو بڑا گلپی ڈلا کے کر کے رنگی کے خوف سے قتل مت کرو. اللہ پاک نے 1500 سال پہلے یہ بات ارشاد فرمائی تھی، اور آج اور تو اور ہیں، اپنے بھی ہزاروں لاکھوں کروڑوں لوگ ہیں جو اپنے بچوں کو پیدا ہونے سے پہلے ہی ضائع کر دے رہے ہیں، اس کو پیدا ہونے کے لیے راستے بند کر رہے ہیں. اور دوسرے کے قانون منع ہے کہ کیا ہے رحم میں بتایا جائے، لیکن معلوم کر لے رہے، ایسا بھی معلوم کر لے کے جب یہ سمجھ میں آ رہا ہے کہ اس میں لڑکا نہیں ہے لڑکی ہے تو سب وقت یہ رپورٹ بھی غلط ہو جاتی. ابھی حال میں ایک رپورٹ غلط، بچہ ہے، ان کی بہت خوشیاں منا رہے تھے، نام کی پیدا ہونے سے پہلے لڑکی پیدا ہوئی تو بچی پیدا تھی. معلوم کر لینا کہ لڑکی ہے تو اس کو ضائع کر دینے کی تدبیریں کر. یہ صراط مستقیم نہیں، کسی کا مال نہ جائز مت استعمال. بھوکے رہنے کا تو یہ سوال میں سوال ہے، روٹی چٹنی تو غریب سے غریب کو بھی مل جائے، بلکہ مانگنے آنے والے لوگوں کو روٹی کھانا دیے تھے، روٹی کھانا بہت ہے جی، پیسے دو بول. بھوکے رہنے کا تو مسئلہ ہے. پیارے نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا تھا کہ مجھے میری امت پر تنگی کا کوئی خوف نہیں ہے، مجھے تو اس بات کا خوف ہے کہ میری امت پر دنیا کشادہ کر دی جائے گی، پھر وہ تباہی کے اس راستے پر پڑے گی پہلی جس پر پہلی امت پڑھی. اگر اس کے باوجود آپ دیکھیں کہ صاحب لوگ تنگی کے خوف سے بچوں کو بدل کر بعد خفی چھپا ہوا گویا زندہ دفن کر دینا ہے، رپورٹیں بھی بڑی عجیب عجیب آتی ہیں. ہمارے خاندان میں ہماری ایک عزیزہ کے بارے میں اطلاع ملی کے صاحب رحم میں عمل بھی ہے اور گھنٹہ بھی، دوسرے ملک میں رہتی تھی، اس کو یہاں گھر بھیج دی، بہت بڑے بچوں کے دواخانے میں شریک کرے، بولے اسکیننگ کر کے بولے दोनों है और खतरा है कि वो भी नॉर्मल नहीं है, थोड़ा बना हुआ नहीं है और सर भरा हुआ नहीं है, पानी भरा हुआ है, कैसे निकलवा वो लोग परेशान। हमसे उन लोगों ने मशवरा किया तो हमने कहा कि कितनी मुद्दत हो गई, 5-6 महीने हो गए, 5-6 महीने हो गए तो आपको इस सिलसिले में कोई ऐसा इंतजाम करने की जरूरत नहीं, तो हम नहीं निकलवाएंगे। ये इन लोगों ने कहा कि कोई फायदा नहीं है, स्वास्थ्य के आमतौर पर ऐसे पैदा होने से पहले खुद ही मर जाते, और अगर ऐसा नहीं हुआ तो पैदा होते ही मर जाते। स्वास्थ्य आप लोग चाहो या न चाहो, ये तुम्हारे को हासिल होने वाली चीज तो है नहीं, इसे निकाल दिया तो दौर खत्म हो जाता। उन्होंने मैंने मशवरा किया था, उन्होंने कहा कि अगर वो तबीयी तौर पर खुद से मर जाता है, उसकी जिम्मेदारी हमारे ऊपर नहीं, पैदा होकर मरता है तो उसकी जिम्मेदारी हमारे ऊपर नहीं, लेकिन हम अपने अख्तियार से अगर उसे निकलवाते हैं तो इसमें हमारे अपने अख्तियार का दखल होकर हमारी पकड़ हो सकती है, इसलिए इजाजत मरने मना कर दिया जाए। फिर मजीद इत्मीनान के बाद से एक दूसरी जगह इस कहीं को ले गए तो वहां भी वही रिपोर्ट, आधा बना हुआ है इसका, आधा नहीं है, आधे में पानी भरा हुआ, थोड़ा खतरा और बढ़ गया। घर में दुआएं हैं, नमाजें हैं, रोजे हैं, मां की बेचैनी बेटा ने तो देख लें, दुआएं चलती रही, मौला आपकी आपकी कुदरत से कौन सी चीज पाई है, आप कादर मुतलक अगर कोई ऐसी कमी है तो आप उसको पूरा भी बनवा सकते हैं। किसी भी किस्म के ऐसे अंदेशे से हमारी हिफाजत फरमाई, तमाम चलता रहा, चलता 9 महीने पूरे हो गए, उसके बाद बच्चा पैदा हुआ, मुकम्मल बना हुआ, सर बेहतरीन, बाल खूब, अपना आने के बड़े लोगों को बुला के बोले जरा देखिए, आप लोगों ने जरा 6 महीने से बंद कर दिए नाक में, पूरे बच्चों में सबसे ज्यादा चाकर चौबन से हाथ बच्चा है, डरा डरा के उस पर लोगों को अपनी जरूरियात से मुताल्लिक नजर अल्लाह की जात के ऊपर से हट गई, तो ये समझ रहे हैं कि हम जरूरतें हमारी अपन खुद पूरी करते हैं, खुद कैसे पूरी करते हैं, कौन सी चीज हमारे अपने अख्तियार की, जितने जिंदगी के जराए हैं उन जराए में से कोई सा भी जरिया तो हमारे अख्तियार में नहीं है। जिंदगी के लिए पानी चाहिए, पानी हमारे अख्तियार में नहीं है, अल्लाह जब देना चाहेंगे देंगे, नहीं देना चाहेंगे नहीं देंगे। जिंदगी के लिए जान बुनियादी हैसियत रखती है, जान जब तक कि अल्लाह देंगे देंगे, जब नहीं देंगे नहीं देंगे। कौन सी चीज हमारे अपने अख्तियार की है, न बिनाई अख्तियार की, न सुनवाई अख्तियार की, न गोयाई अख्तियार की, नुदरत अख्तियार की, न जान अख्तियार की, न बारिशों का निजाम अख्तियार का, न हवाओं के निजाम अख्तियार का, न अनाजों के ख्याल ले जाने का निजाम अख्तियार का, कुछ भी तो नहीं। दिल की धड़कने हमारे अख्तियार की है, तो जरा बोल के देखो 15-20 साल से उधर से धड़का 10 मिनट आराम कर ले, हुक्म दे के देखो, मेरे सीने में उनके कब्जे में दिल भी मेरा नहीं भराया, किस कदर हैरत की बात है। करोड़ों इंसानों का दिमाग यही बना हुआ है, शायद इसी वजह से परवरदिगार आलम ने सबसे पहला अहद लिया आदम इंसानी से, तो यही लिया, बोलो मैं तुम्हारा रब हूं कि नहीं हूं, तुम्हारी जरूरतों का पूरा करने वाला हूं कि नहीं हूं, अलस्त गलत देखो। उन्होंने करो लोगों ने कहा था कालू भला क्यों नहीं आप ही तो रहो। उसके बाद हयात रूहानी की तालीम का सिलसिले का आगाज हुआ, सबसे पहले हयात रूहानी के सिलसिले का आगाज इस आयत से हुआ कि खरा जिसमें रखे अपने पालने वाले के रब के नाम से पढ़ो, पहला सबक। दूसरा सबक और फिर उसके बाद में इस सबक को इस कदर दोहराया गया, इस कदर दोहराया गया कि रोजाना 5 नमाजों में सबसे पहले रकात में अल्हम्दुलिल्लाह रब्बिल आलमीन ये बोलना, तो 20 दफा इन तमाम में नमाज में ये कहना, रुको में जाओ सजदे में जाओ तो कम से कम 3-3 मरतबा अपने उसी पालनहार को पुकारना और कहना सुभान रब्बिल अजीम, सुभान रब्बिल आला, मेरा पालने वाला पाक, मेरा पालने वाला बरतर वाला, मेरा पालने वाला बाप अजमत वाला पहला मेरा पालने वाला बाप बरकरों वाला ये तो माना उसके दोबारा मेरा दिन दोबारा उनके लाल है जब पुराने बाप की आयत उतरी मसल पे जिसमें अब भी है आजीम नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया इजालु हाफी रुकू आइको इस आयत को तुम अपने रुकू में पढ़ा करो सब के बिस्म रब्बिक अलअजीम तो उसके बाद तो ये जुमला प्यारे अबी अलैहि सलातु वस्सलाम ने उम्मत को दिया फरमाया सुभान रब्बी अलअजीम रुकू में कहा करो जब आयत उतरी सब के बिस्म रब्बिक अलअला तो नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया इजालु हाफी सुजूद देखो इसको तुम अपने सजदों में पढ़ा करो फिर ये जुमला इस्तेमाल किया जाए लगा सुभान रब्बी अलअला रोजाना ये सब फिर दफा याद दिला अगर समझ के पढ़े तो सुना पड़ा है ऐसा तो लोग याद दिला जाता है पूरा बोलते नहीं बोलते बता रहे सुभान रब्बी अलअज़ीम सुभान रब्बी अलअला पूरा पढ़ते नहीं पढ़ते पता नहीं कभी कभी बात वाले जोर से पढ़ते हैं ऐसा वाला होता है खाली सब सुबह सुबह बोल रहे हैं ये हुक्म है कि जो पढ़ो पुराने बाद जो कुछ पढ़ो नमाज में समझ के इत्मीनान से अच्छे तरह तो उसके साथ पैदा किया तो ये पूरा सफर जिंदगी भर पड़ा है दुनिया में भेजे जाने से पहले फिर उसके बाद तालीम के आगाज में फिर उसके बाद हमारी जिंदगी में हम नमाज की हर रकात में हर रकात की हर रुको में हर सजदे में ये सबक पूरा पढ़ाने के बाद इतना बार बार पढ़ाया गया सबक सबसे पहले यहाँ से जाते ही पूछी और पूछेंगे बताओ मन रब होगा तुम्हारा पालने वाला कौन इतनी अहमियत है इस सबक की इसे जहन में रखना चाहिए फिर ये तंगी के खौफ से बदल करने का जैसा खत्म हो जाता जो पैदा हुआ अपने रोजी रोटी खुद लेकर आता यही वजह है कि शायद वो दस्तरखानों में किसी ने लिखवा दिया शुक्र खाजक का अदा कर आमदे मेहमान पर रिस्क अपना खा रहा है तेरे दस्तरखान पर वो मगर ऐसा लिखा हुआ दस्तरखान ठीक नहीं अगर हमारे घरों में ऐसे लिखे हुए दस्तरखान है तो उसके बजाय सारे दस्तरखान बना रंगीन रहे कोई हरज नहीं है कि आमतौर पर सालन वगैरह गिर जाने पर दाग धब्बे ज्यादा नुमाया हो जाते हैं सफेद होने की सूरत में इसलिए उसे रंगीन रखे कोई हरज नहीं मतलब ये लिखा हुआ नहीं रहना चाहिए लिखा हुआ रहना एक किस्म की बेअदबी मालूम हो इसलिए कि खालिक तो अल्लाह का नाम है जब आप खाते हैं तो खाने के बाद जो नाकाबिल इस्तेमाल चीज या फेंक दिए जाने के लायक चीज होती है वो उसको वो नाम के ऊपर डाल देते हैं तो ये बेअदबी है कि नहीं जिस चीज को आप फेंकने के लायक समझ रहे हैं आप उसको कचरे के तौर पर उसके ऊपर डाल दो मतलब रह जाता नहीं माता की तरह सोचता नहीं आदमी को मैं क्या कर रहा हूँ हमारे भाषा टीका दस्तरखान लिखा हुआ और उसमें जो पैगाम है वो भी बहुत अच्छा निकल आ गया ना मिठाई के मेहमानों के इलाके वहां अच्छा लिख के रख दो शुक्र खाने का आदा कर आमदे मेहमान पर रिस्क अपना खा रहा है तेरे दस्तरखान पर मैं खिलाया बोल के मत बोलो जो खिलाया अल्लाह ने खिलाया फिर पहले के बाद लोग बोला करते थे आने वाले मेहमान को खाने की तरह तरकीब देते हुए क्या बोलते थे अल्लाह का दिया खा लो अल्लाह का दिया क्यों बोलते अल्लाह ने क्या बोलते तुम आओ से देखो मैं कैसा खिलाता हूँ खिलाने वाला भी नहीं खिलाता नहीं कि दोस्तों अजीज तलबा तालिबा ये नौ चीजें हैं जो आज के सबक में आपको सिर्फ पेरिस के तौर पर सुनाई गई उनमें से बाद एक दो चीजों के बारे में थोड़ी सी वजाहत की गई आप इसे जहन में रखना इसको बयान करके परवरदिगार आलम ने फरमाया हुआ आप हबीब सल्लल्लाहु अलैहि वसल्लम ये फरमाइए लोगों से वअन्ना हाज़ा सिराती मुस्तकीमन फत्तबिउहु ये मेरा सीधा रास्ता है इसी पर ही करो वला तत्तबिउ सुबुल दूसरे इधर उधर के रास्तों पर मत जाओ ऐसी सूरत में तुम अल्लाह के रास्ते से हट जाओ जब माहौल माशरे में ये अहकाम आएंगे इसकी पाबंदी आएगी तो बताइए कि माशरा दुरुस्त होगा नहीं हो जिंदगी के तौर तरीके ठीक हो जाएंगे अरे के अदायगी का एहतमाम ठीक हो जाए बस आज इतना ही हफ्ता है जल्द शानों से ये माहौल की हम सब हम बतौर के अल्लाह फरमाए अल्लाह हम बनाने के मामले में 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 अल्लाह हम बनाने के मामले Thank you.